यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनतामा आशा जगाउने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेको प्रधानमन्त्रीद्वारा जानकारी। बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्षबीच भेटवार्ता। अर्थ मन्त्रालय र चिनिया नियोगबीच विभिन्न सम्झौता। कैलालीमा दुई दिनदेखिको लगातारको वर्षाले 1500 घर डुबानमा र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा 22 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आशा गर्ने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारलाई कुनै गल्ती गर्ने, अन्यल सिर्जना गर्ने र प्रतिफल नदिने गरी काम गर्ने छूट नरहेको बताउनुभयो।
अहिलेको सरकार जनतामा निराशा नहोस्, आशावादी त जागोस्, कामना मात्रै गरिरहेको छैन। हामीलाई कुनै गल्ती गर्ने अथवा प्रतिफल नदेखिने गरी काम गर्ने कुनै सुविधा छैन, कुनै छूट छैन। यस 21 औं शताब्दीमा हामी गरिबीको यस दुष्चक्रमा छौं। 20% भन्दा माथि जनता निरपेक्ष गरिबीको रेखा मुनि छन्। यसबाट जनतालाई उठाउनु पर्नेछ। सन् 2030 सम्ममा दिगो विकास गन्तव्य त्यो प्राप्त गर्नुपर्नेछ। अझै पनि हामीसँग शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा समस्या छन्। अहिले यो सरकार यी समस्याको छिटो समाधान कसरी गर्न सकिन्छ, अत्यधिक तीव्रतम गतिमा त्यस कुरामा दत्तचित्त भएर लागेको कुरा म सभामुख यो मार्फत यहाँलाई भन्न चाहन्छु।
सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिइएका शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी नभएको बताउनुहुँदै भ्रष्टाचार नियन्त्रणका कानूनी प्रक्रिया अपनाएर सरकारले टुंगोमा पुर्याउने बताउनुभयो। प्रधानमन्त्री ओलीले आगामी 10 वर्षभित्र नेपालले 10,000 मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता बमोजिम भारतमा विद्युत निर्यातका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना 2080 तयार पारेको बताउनुभयो। कार्ययोजनामा आर्थिक वर्ष 2091-92 सम्म करिब 13,500 मेगावाट विद्युत आन्तरिक मागपूर्तिका लागि र 15,000 मेगावाट विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यातका लागि नेपालको कुल विद्युत क्षमता भन्दा 28,500 मेगावाट पुर्याउने गरी कार्ययोजना मन्त्री परिषदमा पेश भएको जानकारी प्रधानमन्त्रीले दिनुभयो। प्रधानमन्त्रीले 8 वर्षसम्म संविधान कार्यान्वयनमा गरिएको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने जानकारी दिनुहुँदै त्यसमा सरकारको मात्रै नभई संसदको पनि आँट चाहिने र सबै मिलेर आँट गरेर संविधान संशोधन गर्नुपर्ने बताउनुभयो।
संविधानमा संशोधन हामीले 8 वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा गरिने हो। देशको हितको पक्षमा जनता, विकास, सुशासन यसको पक्षमा, देशलाई सुशासन, समृद्धि, समानताको पक्षमा अगाडि बढाउन जे आवश्यक पर्छ त्यो गर्ने हो भन्ने मैले कुरा भनेको छु। यसमा हामी कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन। आँट गर्न पर्ने सबैले गरौँला, आँट गर्न जरुरी नपरे सबैले नगरौँला। साझा सवाल हो, साझा ढंगले समाधान गरौँला।
प्रधानमन्त्रीले सरकारले वित्त नीति र मौद्रिक नीति मार्फत निजी क्षेत्रको मनोबल बढ़ाउने, पूँजीगत खर्च क्षमता वृद्धि गर्ने, सम्पन्न भएका आयोजनाहरूको भुक्तानी दिनुपर्ने रकम भुक्तानी दिने, उखु र दूध उत्पादक किसानलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम उपलब्ध गराउन उच्च प्राथमिकता दिने कार्ययोजना बनाई सरकारले काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले लामो राजनीतिक अनुभव भएका प्रमुख राजनीतिक दलको सहभागितामा सरकार बनेपछि जनतामा उत्साह जाग्ने गरी छोटो समयमै परिणामहरू देखिन थालेको बताउनुभयो।
अहिले जुन प्रमुख दलहरू सरकारमा छन् यी दलहरू नेपालको राजनीतिमा ऐतिहासिक भूमिका खेलेर आएका र ऐतिहासिक भूमिका पूरा गरेर आएका दलहरू हुन् र यस ठाउँसम्म यद्यपि मान्छेहरूले भन्छन् कुनै पनि विकास भएको छैन भनेर त्यस्तो चाहिँ होइन, विकास नभएको होइन। हामीले हेरेका छौँ केही वर्ष अगाडिसम्म केही दशक अगाडिसम्म यो देश कस्तो हालतमा थियो भने अहिले यो देशमा थुप्रै क्षेत्रमा विकास भएकै छ, चाहे यातायातको क्षेत्रमा भनौँ, कनेक्टिभिटीको क्षेत्रमा भनौँ, या संचारको या अरू हिसाबले हामी यसलाई हेरौँ, शिक्षाकै क्षेत्रमा हेरौँ, स्वास्थ्यकै क्षेत्रमा हेरौँ, जनतामा रहेको निराशालाई आशामा बदल्ने यस प्रयासमा लागेका छौँ र अहिले यस अनुसारका परिणामहरू पनि एकदम छोटो अवधिमा पनि देखा पर्न थालेका छन्।
प्रधानमन्त्री ओलीले सबै विश्वविद्यालयहरूमा विश्वविद्यालय अनुदान आयोगबाट निर्माण भएको एकीकृत शैक्षिक क्यालेण्डर कार्यान्वयनमा आएको जानकारी संसदलाई गराउनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय स्थापनाको तयारी भइरहेको जानकारी दिनुहुँदै विश्वविद्यालयहरूले प्राविधिक उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने तथा विश्वविद्यालयहरूलाई नयाँ विषयहरू सञ्चालन गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू समेत रहेको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले देशका कतिपय स्थानमा बाढ़ी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट भएका क्षति वा हुन सक्ने जोखिम न्यूनीकरण गर्न र जनधनको क्षति कम गर्न सरकारले प्रदेश सरकार र स्थानीय तहहरूसँग समन्वय एवं सहयोगमा सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बावजूद विपद प्रभावितहरूको उद्धार राहत र व्यवस्थापन गर्न स्थानीय प्रशासन सुरक्षाकर्मी र स्थानीय सरकारहरूले काम गरिरहेको र त्यो प्रशंसनीय रहेको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन बक्यौता एक रूपियाँ पनि नछाडेर उठाउने स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले उद्योग बन्द गरेर नभई चलाएर नै बक्यौता उठाउनुपर्ने बताउनुभयो। उहाँले सरकार र विद्युत प्राधिकरण बीच कुनै मतभेद नभएको पनि संसदमै स्पष्ट पार्नुभयो। बैठकमा प्रधानमन्त्रीलाई डाक्टर नारायण खड्का, एनपी साउथ, नारायणी शर्मा, नारायण प्रसाद आचार्य, नयनकला थापा, पुष्प बहादुर शाह, नागिना यादव, पशुपति शमशेर जवरा, निर्मला कोइराला, पदम गिरी, निशा डाँगी लगायतका 13 जना सांसदहरूले लिखित प्रश्न राख्नु भएको थियो। बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 र धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2081 प्रस्तुत गर्नुभयो। विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नु भएको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो। बैठकमा सांसदहरूले बाढ़ी पहिरो र डुबानले पुर्याएको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वर्षाका कारण भएका प्राकृतिक विपत्तिमा धेरै जनधनको क्षति भएको, पूर्वाधारहरू नष्ट भएको, सड़क र पुलहरू भत्कँदा आम नागरिकले शास्ति खेप्नु परेको जस्ता समस्या उठाउनुहुँदै त्यसतर्फ ध्यान दिन र जोखिम न्यूनीकरणका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले अधिक वर्षासँगै जाजरकोटमा अस्थायी आवासमा बसिरहेका भूकम्प प्रभावितहरू थप मारमा परिरहेको सन्दर्भमा सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न माग पनि गर्नुभयो। सांसदहरूले भ्रष्टाचारको अनुसन्धानमा 5 वर्ष हदम्याद राख्ने गरी सरकारबाट आएको प्रस्तावको विरोध गर्दै भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुनेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 11 गते मंगलबार दिउँसो 1 बजे बस्ने कार्यसूची छ। राष्ट्रिय सभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो। विधेयकमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याएर नेपाललाई शान्तिपूर्ण वातावरणमा उभ्याउन राजनैतिक दलहरू सफल भएको बताउनुभयो। नेपाली कांग्रेसका सांसद कृष्ण प्रसाद सिटौलाले 12 बुँदे विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र घोषणा र नयाँ संविधान जारी गरेर शान्ति प्रक्रियाका बाँकी विषयलाई टुंगोमा पुर्याउनु ऐतिहासिक भएको विचार व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद नारायण काजी श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला बेपत्ता र घाइते भएका एवं आम नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धिलाई कहीँ कतैबाट आक्रमण हुन नदिन राजनैतिक दलहरूबीच विश्वासको वातावरण कायम हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाले हिजो नेपाल कानून व्यवसायी परिषद दोस्रो संशोधन विधेयक 2081 स्वीकृत गरेको छ। बैठकमा कानून मन्त्री चौरसियाले विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताउनुभयो। छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाबमा कानून मन्त्री चौरसियाले कानून व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानून प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठक भदौ 9 गते आइतबार दिउँसो 1:15 बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेकिङले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको छ। भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। अर्थ मन्त्रालय र चिनिया पक्षबीच हिजो विभिन्न विषयमा सहमति पनि भएको छ। काठमाडौँ चक्रपथको कलंकीदेखि वसुन्धरा महाराजगंजसम्मको 8.2 किलोमिटर सड़क निर्माण, त्यसै गरी हिल्सा सिमकोट सड़क खण्डलाई दुई लेनमा स्तर उन्नति, मुस्ताङको कोरोला नाकामा आईसीपी र आईसीडीको निर्माण, अरनीको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी 4 छुट्टा छुट्टै सहयोग आदान प्रदान सम्बन्धी पत्रमा अर्थ मन्त्रालय र चिनिया पक्षबीच हिजो हस्ताक्षर भएको हो। सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित छलफलमा ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनिया पक्षलाई लेखिएको पत्रलाई अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेकिङलाई हस्ताक्षर गर्नुभयो। पत्र हस्ताक्षर गर्नु अघि उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनिया पक्षलाई आग्रह गर्नुभएको थियो। उपप्रधान एवं अर्थमन्त्री पौडेलले नेपाल सरकारले गरेको आग्रह चिनिया पक्षबाट पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दर अनुसार करिब 25,88 करोड़ रूपियाँ ऋण लिने सम्झौता गरेको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नुभएको छ। भारतको 4 औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री डाक्टर राणाले भ्रमणबाट दुई मुलुकका बीचमा रहिआएको बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबूत तुल्याउने विश्वास आफूले लिएको बताउनुभयो। मन्त्री डाक्टर राणाले भ्रमणले आगामी दिनमा उच्चस्तरीय एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्धन गर्न मार्गदर्शन समेत गरेको बताउनुभयो। भ्रमणका क्रममा भारतका प्रधानमन्त्री र विदेश मन्त्रीसँग भएको भेटवार्तामा नेपालको हित र चासोका साथै आपसी हितका विभिन्न विषयमा कुराकानी भएको पनि उहाँले जानकारी दिनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको राष्ट्रमन्त्री डाक्टर राणाले जानकारी दिनुभयो। भारतका विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ भारतको औपचारिक भ्रमणका लागि गत आइतबार नयाँ दिल्ली पुग्नु भएको थियो। नेकपा माओवादी केन्द्रले देश र जनताका जल्दा बल्दा विषयमा संसद र सड़कबाट प्रभावकारी भूमिका निर्वाह गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको हिजो बसेको परामर्श बैठकमा पार्टीलाई प्रभावकारी बनाउन विगतका गल्ती र कमजोरीलाई आत्मआलोचना गर्नुपर्ने, संगठन निर्माणमा विशेष जोड़ दिनुपर्ने लगायतका समसामयिक राजनीतिक विषयमा नेताहरूले धारणा राख्नु भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकमा धारणा राख्ने 82 नेताले पार्टीको समग्र अवस्था, आगामी दिनको भूमिका र जनपरिचालन लगायतका विषयमा कुरा राख्नु भएको नेता सापकोटाले बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा संगठन विस्तार लगायतका विषयमा धारणा राख्नु भएको थियो। त्यस्तै उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको बैठकमा आफूले राखेको लिखित धारणाका बारेमा जानकारी दिनुहुँदै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताउनुभयो। माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समितिको बैठकले 7 प्रदेश, सम्पर्क, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च लगायतका बैठकको मिति तय गरेको छ। नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल टिकटक खोल्न दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले टिकटक खोल्न दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम कानून बनाउन गत साउन 24 गते संचार मन्त्री सचिव र नेपाल दूरसंचार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा मन्त्रालयले प्रस्ताव तयार पारेको थियो। टिकटकको प्रयोग गरेर विकृति बढ़ाएको सन्दर्भमा टिप्पणी भएपछि तत्कालीन सरकारले गत कार्तिक 27 गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। प्रथम राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत भएको बताउनु भएको छ। समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय पेशागत बुद्धिजीवी विभागले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले धेरै सामुदायिक विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा माध्यमिक शिक्षा परीक्षा एसईईको परिणाम सरकारी विद्यालयहरूमा कमजोर आउने गरेको बताउनुभयो। कृषि प्रधान देश नेपालमा 50% खाद्यान्न अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था समाजवाद विपरीत भएकाले त्यसमा सरोकार भएका सबै निकायले सोच्नुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले शिक्षामा विभेद गरेर समाजवाद नआउने भएकाले शिक्षा मन्त्रालय र विश्वविद्यालयले समाजवादी कार्यक्रमहरू बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। समाजवादी अध्ययन केन्द्रले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय र न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताउनुभयो। नेपाली कांग्रेसका नेता विजय कुमार गच्छेदारले संघीय लोकतान्त्रिक गणतन्त्रको मूलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने धारणा राख्नु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभयो। उहाँले राजनीतिमा आइरहने उतार चढ़ावका कारण मुलुकको विकास र समृद्धिमा अवरोध भइरहेको बताउनुहुँदै सबै दलको सहमतिमै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो। संविधान संशोधन गर्दा पातिक र समावेशी प्रतिनिधित्व हटाउने कुराको गलत अफवाह भइरहेको भन्नुहुँदै उहाँले निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गरिनुपर्ने बताउनुभयो। छुट्टै आयोग बनाएर संविधान संशोधन गर्नुभन्दा संसदीय समिति बनाएरै संविधान संशोधन गर्नु उपयुक्त हुने धारणा पनि उहाँले राख्नुभयो। गृहमन्त्री रमेश लेखकले राजनीतिक स्थायित्व सुशासन र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउनु भएको छ। जनकपुर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री लेखकले सरकारले राखेको लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधार सम्बन्धी कानून जारी हुने बताउनुभयो। सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा 30 वर्षीय सेवा अवधि लागू गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चले 30 वर्षीय सेवा अवधिका आधारमा भदौ 16 गते अवकाश हुन लागेका प्रहरी अधिकारीहरूलाई तत्काल अवकाश नदिन पनि अन्तरिम आदेश जारी गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जात बालीको सम्वर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधिको आयात गरी उत्पादन बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउ बीजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। लगातारको वर्षाका कारण करिब 1500 घर डुबानमा परेका छन्। लगातारको वर्षासँगै आएको बाढ़ीका कारण गौरी गंगा नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका सहितका क्षेत्रका 1500 घरधुरीका 4500 जनसंख्या प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सूचना अधिकारी शिवराज जोशीले प्रभावित मध्ये केही हुलाकी राजमार्ग र सामुदायिक वनमा बसिरहेको जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको घाँसीकुवा डुम्रे सड़क खण्ड सञ्चालनमा आएको छ। ब्यास नगरपालिका 12 घाँसीकुवामा बुधबार साँझ 5 बजे गएको पहिरो हिजो साँझ हटाइएपछि उक्त सड़क खण्डमा एकातर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। निर्माणाधीन मुगलिन पोखरा सड़क योजनाको सहयोगमा पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याइएको र दुईतर्फी बाटो सञ्चालन गराउन प्रयास अघि बढ़ाइएको तनहुका प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। विगतमा वर्षाको भेलमा जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य सुस्तावासी पुल बनेसँगै विकास निर्माणका काम अघि बढ़नेमा आशावादी भएका छन्। उनीहरू त्यसले सुस्ताको मुहार फेर्न सक्ने सम्भावना औलाइरहेका छन्। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको यो रिपोर्ट।
तीनतिरबाट नारायणी नदीले घेरिएको सुस्तामा वर्षौंपछि झोलुङ्गे पुल बनेपछि सुस्तावासी आफ्नै मातृभूमिसँग सहज रूपमा जोड़िएका छन्। यो पुल पुल मात्र नभएर सुस्तावासीको सपना, सुस्ताको सर्वाङ्गीण विकासको मेरुदण्ड पनि हो। वर्षायामको भेलमा ज्यानको बाजु लगाएर डुंगाको यात्रा गर्नुपर्ने सुस्तावासीको तितो यथार्थको अन्त्य भएको छ। 2072 सालमा शिलान्यास भई झण्डै 8 वर्षमा 1571 मिटर लम्बाई रहेको पुलको निर्माण कार्य सम्पन्न भएको हो। पुल बनेसँगै सुस्ता पारेका नागरिकलाई औषधोपचार, किनमेल, विद्यार्थीहरूका लागि पनि निकै सहज भएको बताउनुहुन्छ सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवाल।
अब हामीले बीचमा नदी नै नभएको हामी कल्पना
गर्छौं। डुंगाको अर्को विकल्प नै नभएका कारण सुस्तावासी आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै आएका थिए भने बाल बालिकाहरूका लागि शिक्षाबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको थियो। झोलुङ्गे पुल नेपालकै लामो भएको दावी समेत गरिएको छ। अहिले पुलमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरूको घुइँचे हुने गरेको छ। पुलकै कारण सुस्ता पर्यटकीय गन्तव्य बन्न सक्ने र भोलिका दिनमा हजारौं पर्यटक सुस्ता हेर्न आउने बताउनुहुन्छ लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार। नारायणी नदी पारेको सुस्ता गाउँमा 3,000 बढी जनसंख्या रहेको छ। पुल नहुँदा सामान्य किलमेलका लागि पनि भारतीय बजार जानुपर्ने बाध्यता, त्यसैमाथि भारतीय सीमा बलको दुःख दिने प्रवृत्तिले सुस्तावासी आजित बनेका थिए। राष्ट्रिय विद्युत प्रसारण लाइन नपुगेको सुस्तामा अहिले प्राधिकरणको 1,30,00,000 लागतमा पुलकै माध्यमबाट राष्ट्रिय प्रसारण लाइन समेत जोडिँदैछ। नेपालमै पहिलो पटक पुलको प्रयोग गरी प्रसारण लाइन विस्तार गर्न लागि भनाइ छ विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाको।
यो त नौलो काम हो, फर्स्ट टाइम नेपालमा हुँदैछ। झोलुङ्गे पुलबाट 11 केबीको लाइन हामी पनि धेरै एक्सर्साइज गरेर विद्युतीय सुरक्षाको मापदण्डहरू पूरा गरेर अनि बल्ल बल्ल त्यो काम लाँदैछौँ। अब हाम्रो जुन डिभिजन छ नि शहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालयसँग अब झोलुङ्गे पुलको डिभिजनसँग हामीले पटकपटक अब सुरु गरिरहेछौँ।
नेपालको ऐतिहासिक भूमि सुस्ताका नागरिक पुल बनेसँगै प्रशासनिक कामकाजका लागि पनि पालिका आउन समेत उनीहरूलाई निकै सहज बनेको छ। पुल निर्माणसँगै अब अन्य विकास निर्माण र पूर्वाधारको विकासले सुस्ताको मुहार फेरिने आशमा सुस्तावासी रहेका छन्। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। साउन 28 गते स्थगित भएको बैठक आजबाट पुनः शुरू हुन लागेको हो। बैठकमा विभिन्न 11 प्रस्तावित विषयहरूमाथि छलफल चलिरहेको छ। केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजाको देर अल बलाह र खान युनिसमा गरेको पछिल्लो आक्रमणमा 22 मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। त्यस्तै भारतको आन्ध्र प्रदेश राज्यस्थित अनाकापल्ली जिल्लामा रहेको एउटा औषधि उत्पादन केन्द्रमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या 17 पुगेको छ। युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा प्राप्त गरेको F-16 लड़ाकू विमानहरू प्रयोग गर्न शुरू गरेको जनाएको छ। रूसको रक्षा मन्त्रालयले युक्रेनी हवाई सेनाले मस्को र त्यसको वरपरको क्षेत्रमा 11 ड्रोन खसालेको पनि जानकारी दिएको छ।
वीरगंज स्थित एकीकृत तथा आईसीपी भन्सार नाकाबाट चालू आर्थिक वर्षको साउन महिनामा मात्रै भारत तथा तेस्रो मुलुकतर्फ करिब 2,43,00,000,000 मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ। वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकहरूमा नेपालबाट तेल, जुस, कपड़ा जुत्ता, फलामे पाता लगायतका उत्पादन तथा जड़ीबुटी निर्यात भएको वीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो। घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपमा बिहिबार बंगलादेश विरूद्ध 2-1 गोलको जीत निकालेको छ। जीतसँगै दुई खेलमा 6 अंक जोडेको नेपाल सोम एकको विजेताका रूपमा सेमी फाइनल प्रवेश गरेको छ। पराजित बंगलादेश पनि समान खेलबाट 3 अंकका साथ उपविजेता बन्दै अगाडि बढ़्यो। पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए। सोम बीमा भारत र भूटानको समान 3-3 अंक छ। सातो वर्ड स्थित एन्फाम मैदानमा नेपाललाई जित दिलाउन समित तामाङ र निराजन धामीले गोल गरे। बंगलादेशका लागि मृजुल इस्लामले गोल फर्काए। भारतले शुक्रबार सोमको अन्तिम खेलमा मालदिव्सको सामना गर्नेछ। ताप्लेजुङमा भदौ 3 गतेदेखि शुरू भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड क्लब झापा सेमी फाइनलमा पुगेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदलिरही कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती प्रदेशका 1-2 स्थानमा अधिक वर्षा समेत हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.1 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरि साँझ 6:34 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जनतामा आशा जगाउने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेको प्रधानमन्त्रीद्वारा जानकारी। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित। प्रधानमन्त्री केपी शर्मा ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष बीच भेटवार्ता। अर्थ मन्त्रालय र चिनियाँ नियोगबीच विभिन्न सम्झौता। कैलालीमा 2 दिनदेखिको लगातारको वर्षाले 1500 घर डुबानमा र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा 22 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।